الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. ناظرین، ایک بار پھر خوش آمدید. پروگرام ہے قرآن پاک ترجمہ و تفسیر کے ساتھ. الحمدللہ ترتیب وار قرآن پاک کا خلاصہ، اس کی تفسیر، اس کے مضامین کی تحقیقات ہم سن رہے ہیں. دعوت اسلامی کے مکتبۃ المدینہ کی پبلشڈ تفسیر قرآن صراط الجنان سے، جو کہ ماشاءاللہ استاد العلماء مفتی دعوت اسلامی مفتی محمد قاسم اتاری صاحب دامت برکاتہم العالیہ کی تحریر ہے. اللہ کریم اس کو حضرت کے لیے صدقہ جاریہ بنائے اور حضرت کے علم و عمر میں، عمل میں اور برکتیں عطا فرمائے. سورہ انعام جاری تھی، آیت نمبر 33 تک ہم نے پچھلے پروگرام میں سن لیا تھا. آج ہم آیت نمبر 34 سے اپنے درس کا آغاز کرتے ہیں. اللہ کے نبی مکی مدنی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جو مجھ پر ایک بار درود پڑتا ہے، اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. ولقد كذبت رسل من قبلك فصبروا على ما كذبوا وأوذوا حتى أتاهم نصرنا ولا مبدل لكلمات الله ولقد جاءك من نبأ المرسلين. آسان ترجمہ قرآن کنز العرفان. اور آپ سے پہلے رسولوں کو جھٹلایا گیا تو انہوں نے جھٹلائے جانے اور تکلیف دیے جانے پر صبر کیا، یہاں تک کہ ان کے پاس ہماری مدد آ گئی، اور کوئی اللہ کی باتوں کو بدلنے والا نہیں، اور بے شک تمہارے پاس رسولوں کی خبریں آ چکی ہیں. ناظرین اکرام، رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے قلب اطہر کی تسلی کے لیے اس آیت میں فرمایا جا رہا ہے کہ اے حبیب، آپ سے پہلے بھی رسولوں کو جھٹلایا گیا اور انہوں نے جھٹلائے جانے اور تکلیف دیے جانے پر صبر کیا، یہاں تک کہ ان کے پاس ہماری مدد آ گئی اور تکذیب کرنے والے، جھٹلانے والے ہلاک کر دیے گئے. لہٰذا اے حبیب، آپ بھی صبر کریں، کوئی اللہ کی باتوں کو بدلنے والا نہیں اور اس کے حکم کو کوئی پلٹ نہیں سکتا. رسولوں کی نصرت اور ان کی تکذیب کرنے والوں کا ہلاک ہونا اس نے جس وقت مقدر فرمایا ہے اس وقت ضرور ہوگا، اور بے شک تمہارے دل کے سکون کے لیے تمہارے پاس رسولوں کی خبریں آ چکی ہیں، اور آپ جانتے ہیں کہ انہیں کفار سے کیسی ایزائیں پہنچیں. یہ پیش نظر رکھ کر آپ اپنے دل کو مطمئن رکھیں. اس آیت میں مبلغین کے لیے بھی تسلی ہے کہ اگر انہیں راہ تبلیغ میں کوئی مشقت، کوئی پریشانی، کوئی تکلیف پہنچے تو انبیاء اکرام علیہ الصلوۃ والسلام کی تکالیف کو وہ یاد کریں، اس طرح سے انہیں صبر بھی آ جائے گا. اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے وَإِن كَانَ كَبُرَ عَلَيْكَ إِعْرَاضُهُمْ فَإِن اسْتَطَعْتَ أَن تَبْتَغِيَ نَفَقًا فِي الْأَرْضِ أَوْ سُلَّمًا فِي السَّمَاءِ فَتَأْتِيَهُمْ بِآيَةٍ وَلَوْ شَاءَ اللَّهُ لَجَمَعَهُمْ عَلَى الْهُدَى فَلَا تَكُونَنَّ مِنَ الْجَاهِلِينَ. آسان ترجمہ قرآن کنز العرفان. اور اگر ان کا منہ پھیرنا آپ پر شاق گزرتا ہے تو اگر تم سے ہو سکے تو زمین میں کوئی سرنگ یا آسمان میں کوئی سیڑھی تلاش کر کے ان کے پاس کوئی نشانی لے آؤ، اور اگر اللہ چاہتا تو انہیں ہدایت پر اکٹھا کر دیتا. تو اے سننے والے، ہرگز بے خبر نہ بن. ناظرین کرام، سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کو بہت خواہش تھی کہ سب لوگ اسلام لے آئے. جو اسلام سے محروم رہتے ہیں ان کی محرومی آپ پر بہت شاق گزرتی تھی، بہت تکلیف دیتی تھی. اس پر نبی کریم صلی اللہ علیہ وآلہ وسلم کو رنج و تکلیف سے بچانے کے لیے اس انداز میں فرمایا گیا کہ آپ صلی اللہ علیہ وآلہ وسلم سب لوگوں کے ایمان لانے کی طرف سے امید ختم کر دیں اور اس رنج و غم سے آپ نجات پائیں. آپ کیوں تکلیف اٹھاتے ہیں؟ کیوں آپ کا دل رنجیدہ رہتا ہے؟ کیونکہ آپ صلی اللہ علیہ وآلہ وسلم اس بات پہ حریص تھے کہ سب مسلمان ہو جائے. اللہ پاک نے یہ بات بیان فرما دی کہ ایسا نہیں ہوگا، سب کے سب ہدایت پر نہیں آ جائیں. और अल्लाह पाक ने मजीद फरमाया कि हबीब अगर इन काफिरों का मुंह फेरना आपकी बेपनाह रहमत और शफकत की वजह से आप पर शाक गुजरता है, तो अगर आप उनके ईमान लाने की खातिर जमीन में कोई सुरंग या आसमान में कोई सीढ़ी तलाश करके इन काफिरों के पास इनकी कोई मतलूबा निशानी ला सकते हैं तो लाकर देख लें, ये फिर भी नहीं मानेंगे। लिहाजा आप तस्लीम व रजा के मकाम पर रहकर इस मामले को अल्लाह के हवाले कर दें, और अगर अल्लाह पाक चाहता तो इन्हें वैसे ही हिदायत पर इकट्ठा कर देता, लेकिन अल्लाह पाक ने ऐसा नहीं किया। अल्लाह तबारक व ताला ने हक और बातिल इनके सामने रख दिया है, और अब ये अपने इख्तियार से चाहें तो माने चाहें तो ना माने। अल्लाह चाहता तो वैसे ही मुसलमान कर देता, सबको ईमान वाला कर देता, लेकिन फिर इम्तिहान किस बात का होता? तो इब्तिला और इम्तिहान यही है कि हक और बातिल सामने हो, फिर बंदा उस इख्तियार से जो अल्लाह पाक ने दिया है, उस इख्तियार से जो चूज करेगा, उसी इख्तियार किए हुए पर सवाब और अजाब का तरतुब है, और यही बात इम्तिहान है, यही इब्तिला है। तो अल्लाह तबारक व ताला चाहता तो वैसे ही सबको हिदायत पर इकट्ठा कर देता, लेकिन ऐसा उसने नहीं किया। लिहाजा हबीब आपने अपना काम कर दिया है, आप अपना दिल क्यों छोटा करते हैं? आप दिल मुतमईन रखिए, आपका दिल रंजीदा होता है, आपकी तकलीफ अल्लाह तबारक व ताला को पसंद नहीं, आपको तो वो खुश फरमाना चाहता है। अल्लाह पाक आपको इतना अता करेगा अन करीब कि आप खुश हो जाएंगे, आपकी तो खुशी अल्लाह को मतलूब है, आप तो अल्लाह के महबूब हैं, लिहाजा अपना दिल ना रंजीदा किया करें। कमाल की बात है, यहाँ अल्लाह पाक की अपने हबीब से मोहब्बत भी है। और यहाँ एक और बात भी है, कुफार जो हैं जो नहीं मान रहे हुजूर अलैहिस्सलाम को सता रहे हैं और हुजूर को रंजीदा कर रहे हैं, दिल दुखा रहे हैं, इनको भी इनडायरेक्टली सुनाया जा रहा है कि तुम लोगों का ईमान ना लाना ये मेरे महबूब के लिए कोई परेशानी की बात नहीं होगी, इस तरह से कि कोई इनसे पूछगछ की जाए कि क्यों ईमान वो लोग नहीं लाए, इन्होंने अपना काम कर दिया है, लिहाजा जो पूछा जाएगा तुमसे पूछा जाएगा, और अगर ये तुम्हें मगमूम और परेशान नजर आते भी हैं तो देखो अल्लाह इनकी परेशानी कैसे दूर करता है, इनका दिल कैसे मुतमईन करता है अल्लाह पाक। ये हबीब करीम सल्लल्लाहु अलैहि वसल्लम की शान भी है, और कुफार की यूं कहिए कि और डांट डपट में भी इजाफा हो रहा है कि तुम अपनी खैर मनाओ, ये तो अपना काम कर चुके हैं, और तुम इस तरह से समझते हो कि तुम्हारा ईमान ना लाना ये इनकी तकलीफ में इजाफा करता है, तो देखो अल्लाह ताला कैसे इनकी तकलीफ दूर करके इनके दिल को मुतमईन करता है। सुभान अल्लाह। और भी यकीनन बहुत सारे इस आयत में मदनी फूल हैं, और सबसे बढ़कर अल्लाह के दरबार में हबीब का मकाम, सुभान अल्लाह, ये समझ में आता है। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, इन्नमा यस्तजीबुल्लज़ीना यस्मऊन والموتى يبعثهم الله ثم إليه يرجعون। तर्जमा कंज इरफान, सिर्फ वो लोग मानते हैं जो सुनते हैं, और अल्लाह इन मुर्दा दिलों को उठाएगा फिर उसकी तरफ इन्हें लौटाया जाएगा। नाज़रीन इकराम, यहां इरशाद फरमाया कि सिर्फ वो लोग मानते हैं जो तवज्जो और गौर और फिक्र के साथ दिल लगाकर समझने के लिए सुनते हैं। तो जिसने मानना ही नहीं है तो वो तो नहीं मानेगा, लेकिन अल्लाह पाक फरमाता है मानते वो लोग हैं जो तवज्जो और गौर और फिक्र के साथ दिल लगाकर समझने के लिए सुनते हैं, जबकि इन कुफार का तो हाल ये है कि इनके दिल मुर्दा हो चुके हैं, ये क्या मानेंगे? आखिरत में अल्लाह पाक इन दिल के मुर्दों को उठाएगा, फिर उसी की तरफ उन्हें लौटाया जाएगा, और फिर अपने अमाल की ये जजा पाएंगे। और इनकी जो कैफियत है, इनके दिलों पर वाज और नसीहत का जो असर नहीं हो रहा, ये इसी वजह से है कि ये ना मानने के लिए सुन रहे होते हैं, इनको मानना ही नहीं होता, और मानता तब है बंदा जब मानने का इरादा करे और अमल करने के जज्बे के साथ, तवज्जो के साथ सुने, वरना बेतवज्जो ही से सुनने का नतीजा आम तौर पर कुछ भी बरामद नहीं होता। तो ये बात हम मुसलमानों में भी बाज़ औक़ात पाई जाती है कि जब बंदा एक तासुबाना नजर से किसी हक बात को सुनता है, उसके जहन में पहले ही कुछ तय हो चुका होता है कि ये बात, ये जो करेगा वो गलत ही करेगा, वो बात करने वाला एक सही उल अकीदा, एक आशिक रसूल शख्स है, आलिम है, एक मुबल्लिग है, लेकिन आपने पहले से परसेप्शन क्रिएट किया हुआ है कि नहीं, मैंने इसकी बात माननी नहीं। अब अगर वो जितनी भी हक बात करेगा उसमें शैतान आपको कोई ना कोई खामी, कोई खराबी दिखाई देगा, क्योंकि आपने पहले से तय किया हुआ है ना कि मैंने नहीं मानना। लेकिन जब एक मुनसिफाना नजर से, एक सही अकीदा, आशिक रसूल की बात, एक हक बात वो जो कर रहा है, आप सुनेंगे तो फिर हो सकता है कि आपको हिदायत के उसूल मिले, रहनुमाई के मदनी फूल मिले। मजीद आगे अल्लाह तबारक व ताला इरशाद फरमाता है, وَقَالُوا لَوْلَا نُزِّلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ قُلْ إِنَّ اللَّهَ قَادِرٌ عَلَىٰ أَن يُنَزِّلَ آيَةً وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ। आसान तर्जमा है कुरान कंजुल इरफान। और कहा उन पर उनके रब की तरफ से कोई निशानी क्यों नहीं उतरती, तुम फरमा दो कि बेशक अल्लाह किसी निशानी के उतारने पर कादिर है लेकिन अक्सर लोग बेइल्म हैं। नाज़रीन किराम, यहां पर कुफ्फार मक्का का कौल, इनका कहा हुआ ये बयान हो रहा है। उन्होंने कहा था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर उनके रब की तरफ से ऐसी कोई निशानी क्यों नहीं उतरती जिसका वो मुतालबा करते हैं। इस पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को फरमाया गया कि उनके जवाब में, ए हबीब तुम फरमा दो कि बेशक अल्लाह हर किस्म की निशानी उतारने पर कादिर है, लेकिन अक्सर लोग इस बात से बेइल्म हैं कि अगर कोई निशानी अल्लाह ने उतार दी तो कानून कुदरत और कानून इलाही यह है कि ना मानने की सूरत में फौरी तौर पर हलाक कर दिए जाएंगे। ये अल्लाह ताला का हमेशा से एक उसूल रहा है, ये सुन्नत इलाहिया कह लीजिए, कि जब मतलूबा निशानी जो कुफार ने मंगवाई को मांगी और वो आ गई और इसके बाद भी ना माना तो फिर जिसने इनकार किया उसे फौरी तौर पर हलाक कर दिया गया। ये हमेशा से अल्लाह ताला का दस्तूर रहा, तरीका रहा तमाम उम्मतों में। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के लिए चूंकि फौरी हलाकत को अल्लाह तबारक व ताला ने रोक दिया था और आपसे ये वादा था कि आपकी उम्मत के साथ ऐसा नहीं होगा, लिहाजा इसीलिए इस तरह की मुतालबे भी नहीं माने गए और फौरी तौर पर उन्हें हलाकत से बचाने के लिए अमल किया गया जिसका यहाँ पर भी जिक्र हो रहा है। कुफार की गुमराही, उनकी सरकशी इस हद तक पहुंच गई थी कि वो कसीर आयात और मौजजात जो उन्होंने सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम से देखे थे उन पर कनाअत ना करते थे और वो मुकर जाते थे और फिर ऐसी निशानी तलब करते कि जिसके साथ अजाब इलाही आ जाए। जैसा कि उन्होंने कहा था, अल्लाहुम्मा इन कान हाज़ा हुवल हक मिन इंदिक तो अमतिर अलैना हिजारत मिन अस्समा, या रब अगर ये हक है तेरे पास से तो हम पर आसमान से पत्थर बरसा दे। इस पर उन्हें फरमाया गया कि ये जाहिल लोग हैं और जानते नहीं कि इस तरह की निशानी का उतरना उनके लिए बलाओ मुसीबत है, इनकार करते ही हलाक कर दिए जाएंगे और अपनी मौत खुद अपने मुंह से मांग रहे हैं। इन मौजजात का ना उतारना भी हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम की रहमत और आपकी अजमत की वजह से है कि इस उम्मत पर अल्लाह तबारक व ताला ने वो खुसूसियात फरमाई हैं कि जो पिछली उम्मतों के लिए नहीं थी। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, वमा मिन दाब्बतिन फिल अर्द वला ताइरिन यतीरु बिजनाहिही इल्ला उममुन अम्सालुकुम मा फर्रतना फिल किताब मिन शैइन थुम्मा इला रब्बिहिम युहशरून। आसान तर्जमा कुरान कंजुल इरफान। और जमीन में चलने वाला कोई जानदार नहीं है और न ही अपने परों के साथ उड़ने वाला कोई परिंदा है मगर वो तुम्हारी जैसी उम्मतें हैं, हमने इस किताब में किसी शय की कोई कमी नहीं छोड़ी, फिर ये अपने रब की तरफ ही उठाए जाएंगे। नाज़रीन किराम, यहां पर तमाम जानदार इनकी बात हो रही है, चाहे वो चौपाए हों या दरिंदे या परिंदे, सब फरमाया गया कि तुम्हारी तरह की उम्मतें हैं। ये मुमासलत तमाम एतबारात से तो नहीं बल्कि बाज एतबार से है। और इन वजूह के बयान में बाज मुफस्सरीन ने फरमाया कि हैवानात जितने भी जानदार हैं तुम्हारी तरह अल्लाह को पहचानते हैं, उसे एक जानते हैं, उसकी तस्बीह पढ़ते हैं, उसकी इबादत करते हैं। बाज मुफस्सरीन का कौल है कि वो मखलूक होने में तुम्हारी मिसल हैं, तुम्हारी तरह है। बाज ने कहा कि वो इंसान की तरह बाहमी उल्फत रखते हैं आपस में और एक दूसरे से समझते हैं, समझाते हैं। बास का कौल है कि रोजी तलब करने, हलाकत से बचने, नर मादा की इम्तियाज रखने में तुम्हारी मिसल है। बास ने कहा कि पैदा होने, मरने, मरने के बाद हिसाब के लिए उठने में तुम्हारी मिसल है। यानी आयत मुबारका में जो तमाम हैवानात को एक मिसल फरमाया गया, इसके मुतालिक ये चंद अकवाल हैं मुफस्सरीन के, मिसल होने से क्या मुराद है। बहरहाल अल्लाह तबारक व ताला ने यहां पर फरमाया कि मा फरतना फिल किताब मिन शैइन, हमने इस किताब इस कुरान में किसी शय की कोई कमी नहीं छोड़ी, यानी तमाम उलूम और मा काना व मा यकून, यानी जो हो चुका जो होगा सबका इसमें बयान है, और जमी अशिया का इल्म इसमें है। इस किताब से मुराद ये कुरान पाक है या लोहे महफूज है। इससे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इल्म कुल्ली भी साबित होता है, क्योंकि सारे उलूम लोहे महफूज या कुरान में है और ये किताबें हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के इल्म में है। पता चला कि अल्लाह तबारक व ताला ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को तमाम उलूम ये इनायत फरमा दिए। फिर मजीद इस आयत के अख्तिताम पर फरमाया जा रहा है कि सुम्म इला रब्बिहिम युहशरून, फिर वो अपने रब की तरफ उठाए जाएंगे, यानी तमाम इंसान जानवर परिंदे कयामत के दिन उठाए जाएंगे। इंसान तो जन्नत या जहन्नम में जाएंगे जबकि जानवर और परिंदों का हिसाब होगा, इसके बाद वो खाक कर दिए जाएंगे। इससे पता चला कि कयामत के दिन इंसानों और जिन्हों के अलावा जानवरों और परिंदों का भी हिसाब होगा। बाज़ अहादीस में भी ये बात बयान की गई है, चुनांचे हजरत अबू हुरैरा रदी अल्लाह अन्हो रिवायत करते हैं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, कयामत के दिन तुम लोग जरूर हकदारों को उनके हुकूक सुपुर्द करोगे, हत्ता कि बेसींग बकरी का सींग वाली बकरी से बदला लिया जाएगा। हजरत अब्दुल्ला इब्ने उमर रदी अल्लाह अन्हो फरमाते हैं, क़यामत के दिन ज़मीन खिंच कर चमड़े की तरह दराज हो जाएगी और अल्लाह पाक इंसानों जिन्नों चौपायों और वहशी जानवरों अलगरस तमाम मखलूक को जमा फरमाएगा। उस दिन अल्लाह पाक जानवरों के दरमियान भी क़िसास रखेगा, यहाँ तक कि बेसींग वाली बकरी का सींग वाली बकरी से बदला लिया जाएगा। फिर उन्हें कहा जाएगा कि तुम सब मिट्टी हो जाओ। उस वक्त काफिर ये तमन्ना करेगा कि काश मैं भी मिट्टी हो जाता। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, वल्लज़ीन कज़्ज़बू बिआयातिना सुम्मुन वबुक्मुन फिज़्ज़ुलुमात मन यशा इल्लाहु युद्लिल वमन यशा यजअलहु अला सिरातिम मुस्तकीम। आसान तर्जमा कुरान कंज़ुल इरफ़ान, और जिन्होंने हमारी आयतें झुटलाईं वो बहरे और गूंगे हैं, अंधेरों में हैं, अल्लाह जिसे चाहे गुमराह करे और जिसे चाहे सीधे रास्ते पर डाल दे। नाज़रीन इकराम, यहां फरमाया जा रहा है कि जिन्होंने हमारी आयतों को झुटलाया वो बहरे गूंगे हैं, क्योंकि हक मानना और हक बोलना उन्हें मुयस्सर नहीं और वो जहालत हैरत और कुफ्र के अंधेरों में पड़े हैं। अल्लाह पाक जिसे चाहे गुमराह करे और जिसे चाहे सीधे रास्ते पर डाल दे और इस्लाम की तौफीक अता फरमाए। अगली आयत में अल्लाह पाक फरमाता है, قل أرأيتكم إن أتاكم عذاب الله أو أتتكم الساعة أغير الله تدعون إن كنتم صادقين بل إياه تدعون فيكشف ما تدعون إليه إن شاء وتنسون ما تشركون।
आसान तर्जमा कुरान कंजुल इरफान, तुम फरमाओ भला बताओ कि अगर तुम पर अल्लाह का अजाब आ जाए या तुम पर कयामत आ जाए तो क्या अल्लाह के सिवा किसी और को पुकारोगे? अगर तुम सच्चे हो बल्कि तुम उसी अल्लाह को पुकारोगे तो अगर अल्लाह चाहे तो वो मुसीबत हटा दे जिसकी तरफ तुम उसे पुकारोगे और तुम शरीकों को भूल जाओगे। नाज़रीन इकराम, इस आयत और इसके बाद वाली आयत में ये फरमाया जा रहा है कि हबीब आप इन मुशरिकों से फरमाएं कि भला बताओ अगर तुम पर अल्लाह पाक का अजाब आ जाए या तुम पर कयामत आ जाए तो क्या उस वक्त भी अल्लाह के सिवा किसी और को पुकारोगे? और जिन माबूदों की, जिन बातिल खुदाओं की तुम पूजा करते हो, क्या उनसे ही मदद मांगोगे? अगर तुम अपने इस दावे में कि माजल्ला बुत खुदा है सच्चे हो तो उस वक्त भी उन्हें पुकारो, मगर ऐसा नहीं करोगे बल्कि तमाम हौलनाकियों और तकलीफों में तुम अल्लाह ही को पुकारोगे। और ऐसा ही था उनका जो दस्तूर था, अंदाज था, जब बड़ी कोई मुसीबत आती तो अल्लाह ही को पुकारते थे। अल्लाह पाक फरमा रहा है कि अगर अल्लाह चाहे तो तुमसे वो मुसीबत दूर फरमा दे जिसको दूर करने के लिए तुम उसे पुकारोगे, अगर चाहे तो उस मुसीबत को दूर ना करे। और ऐसे हाल में तुम उन बुतों को भूल जाओगे जिन्हें तुम खुदा का शरीक करार देते हो और जिन्हें तुम अपने एतकाद बातिल में माबूद जानते हो, और उनकी तरफ इल्तिफात भी ना करोगे क्योंकि तुम्हें मालूम है कि वो तुम्हारे काम नहीं आ सकते। तो जब मुसीबत में अल्लाह को पुकारते हो तो आम हालत में भी उसी अल्लाह की इबादत करो,
और उसी की इबादत करो, उसी के लिए झुको, और अल्लाह पाक के अलावा जिन माबूदान बातिल को तुमने खुदा ठहरा लिया है उनको हमेशा के लिए छोड़ दो। जब मुसीबत के वक्त उन्हें भूल जाते हो, आम हालत में भी उन्हें भूल जाओ और सिर्फ अल्लाह को याद रखो। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है,
وَلَقَدْ أَرْسَلْنَا إِلَىٰ أُمَمٍ مِّن قَبْلِكَ فَأَخَذْنَاهُمْ بِالْبَأْسَاءِ وَالضَّرَّاءِ بِالْبَأْسَاءِ وَالضَّرَّاءِ لَعَلَّهُمْ يَتَضَرَّعُونَ۔
آسان ترجمہ قرآن کنز العرفان۔ اور بے شک ہم نے تم سے پہلی امتوں کی طرف رسول بھیجے تو انہیں سختی اور تکلیف میں گرفتار کر دیا تاکہ وہ کسی طرح گڑ گڑائیں۔ ناظرین اکرام، اس آیت میں ارشاد فرمایا جا رہا ہے کہ ہم نے تم سے پہلی امتوں کی طرف رسول بھیجے لیکن لوگ ان پر ایمان نہیں لائے تو ہم نے انہیں سختی اور تکلیف میں گرفتار کر دیا اور فقر و افلاس اور بیماری میں مبتلا کیا تاکہ وہ کسی طرح گڑ گڑائیں، اللہ کی طرف لوٹ آئیں اور اپنے گناہوں سے باز آئیں۔ اس سے پتہ چلا کہ دنیا میں تکالیف اور مصیبتیں بعض اوقات رب کی رحمت بن جاتی ہیں کہ بندوں کو رب کی طرف متوجہ کرتی ہیں، اور نیک بندوں پر جو تکالیف آتی ہیں وہ ان کے درجات کو بلند کرتی ہیں۔ اگلی آیت میں اللہ پاک فرماتا ہے،
فَلَوْلَا إِذْ جَاءَهُمْ بَأْسُنَا تَضَرَّعُوا وَلَكِنْ قَسَتْ قُلُوبُهُمْ وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ فَلَمَّا نَسُوا مَا ذُكِّرُوا بِهِ فَتَحْنَا عَلَيْهِمْ أَبْوَابَ كُلِّ شَيْءٍ حَتَّى إِذَا فَرِحُوا بِمَا أُوتُوا أَخَذْنَاهُمْ بَغْتَةً فَإِذَا هُمْ مُبْلِسُونَ۔
آسان ترجمہ قرآن کنز العرفان۔ تو کیوں ایسا نہ ہوا کہ جب ان پر ہمارا عذاب آیا تو گڑ گڑاتے لیکن ان کے دل سخت ہو گئے تھے اور شیطان نے ان کے اعمال ان کے لیے آراستہ کر دیے تھے، پھر جب انہوں نے ان نصیحتوں کو بھلا دیا جو انہیں کی گئی تھیں تو ہم نے ان پر ہر چیز کے دروازے کھول دیے، یہاں تک کہ جب وہ اس پر خوش ہو گئے جو انہیں دی گئی تو ہم نے انہیں اچانک پکڑ لیا، اب وہ مایوس ہیں۔ ناظرین اکرام، اس آیت اور اس کے بعد والی آیت میں یہ فرمایا گیا کہ ایسا کیوں نہ ہوا کہ جب ان پر ہمارا عذاب آیا تو وہ گڑ گڑاتے، اللہ کی طرف رجوع کرتے، توبہ کرتے، انہوں نے ایسا نہ کیا، ان کے دل تو سخت ہو گئے تھے، شیطان نے ان کے اعمال ان کے لیے آراستہ کر دیے تھے، پھر جب انہوں نے ان نصیحتوں کو بھلا دیا جو انہیں کی گئی تھیں اور وہ کسی طرح نصیحت قبول کرنے کی طرف نہ آئے، نہ تو پیش آنے والی مصیبتوں سے اور نہ انبیاء کی نصیحتوں سے، تو ہم نے ان پر ہر چیز یعنی صحت، سلامتی، وسعت رزق، عیش کے دروازے کھول دیے، یہاں تک کہ جب وہ اس عیش و عشرت پر خوش ہو گئے اور اپنے آپ کو اس کا مستحق سمجھنے لگے اور قارون کی طرح تکبر کرنے لگے، ہم نے انہیں پھر اچانک پکڑ لیا اور انہیں عذاب میں مبتلا کر دیا، پھر وہ ہر بھلائی سے مایوس ہو گئے۔ تو یاد رہے کہ اللہ پاک کی نعمت پر خوش ہونا اگر فخر، تکبر اور شیخی مارنے کے طور پر ہے تو یہ کفار کا طریقہ ہے اور بہت برا ہے، اور اگر شکر کے طور پر ہو تو بہتر ہے اور صالحین کا طریقہ ہے، بلکہ اللہ پاک کا حکم بھی ہے جیسا کہ وہ فرماتا ہے، وَأَمَّا بِنِعْمَتِ رَبِّكَ فَحَدِّثْ، اپنے رب کی نعمت کا چرچا کرو، خوب چرچا کرو۔ فرماتا ہے تم فرماؤ اللہ کے فضل اور اس کی رحمت پر ہی خوشی منانی چاہیے۔ اس آیت سے پتہ چلا کہ کفر اور گناہوں کے باوجود دنیاوی راحتیں ملنا دراصل اللہ پاک کی طرف سے ڈھیل اور اس کا غضب اور عذاب ہے، اس سے انسان اور زیادہ غافل ہو کر گناہوں پر دلیر ہو جاتا ہے، بلکہ کبھی خیال کرتا ہے کہ یہ گناہ اچھی چیز ہے ورنہ مجھے یہ نعمتیں نہ ملتی، اور یہ تو کفر ہے۔ حضرت عقبہ بن عامر رضی اللہ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جب تم یہ دیکھو کہ اللہ پاک بندوں کو ان کے گناہوں کے باوجود ان کی پسند کے مطابق عطا فرما رہا ہے تو یہ ان کے لیے صرف اللہ تعالیٰ کی طرف سے ڈھیل ہے، استدراج ہے۔ پھر نبی کریم صلی اللہ علیہ وسلم نے یہی آیت مبارکہ جو ابھی ہم نے پڑھی ہے وہ تلاوت فرمائی۔ حضرت حسن بصری رحمت اللہ تعالی علیہ فرماتے ہیں، خدا کی قسم جس شخص کو اللہ پاک نے دنیا میں وسعت عطا فرمائی اور اسے یہ خوف نہ ہو کہ کہیں اس میں اس کے لیے اللہ تبارک و تعالی کی کوئی خفیہ تدبیر نہ ہو، تو بے شک اس کا عمل ناقص اور اس کی فکر کمزور ہے، اور جس شخص سے اللہ پاک نے وسعت روک لی اور اس نے یہ گمان نہ کیا کہ وسعت روکنے میں اس کے لیے کوئی بھلائی ہوگی تو بے شک اس کا عمل ناقص اور اس کی فکر کمزور ہے۔
یہاں پر بڑا زبردست سبق اللہ تبارک و تعالی نے دیا ہے کہ اللہ تبارک و تعالی جب بہت زیادہ وسعت فرما دے تو بھی ڈرنا چاہیے کہ کہیں یہ ڈھیل نہ ہو میرے لیے، اور یہ سوچ بندے کو مضبوط کرتی ہے، اللہ پاک کی طرف لے کر آتی ہے۔ اس سے ان نام نہاد دانشوروں کو بھی سبق حاصل کرنا چاہیے جو کافروں کی ترقی دیکھ کر اسلام ہی سے ناراض ہو جاتے ہیں اور مسلمانوں کی معیشت کا رونا روتے ہوئے انہیں کفار کی اندھی تقلید کا درس دیتے ہیں اور اسلامی شرم و حیا اور تجارت کے شرعی قوانین کو لات مارنے کا مشورہ دیتے ہیں۔ وہ سوچیں کہ اللہ پاک یہاں کیا فرما رہا ہے۔ اللہ پاک ہمیں قرآن کے نور سے منور فرمائے زندگی رہی۔ تو انشاءاللہ آیت نمبر 45 سے اگلے درس میں سنیں گے۔ اپنا خیال رکھیے گا۔ صلو علی الحبیب صلی اللہ علی محمد۔